الله الرحمن الرحيم وبينهما حجاب وعلى الأعراف رجال يعرفون كلا بسيماهم ونادوا أصحاب الجنة أن سلام عليكم لم يدخلوها وهم يطمعون. جنت والوں اور جہنم والوں کے درمیان میں ایک پردہ ہوگا، دیوار ہوگی، کہتے ہیں کہ وہ آراف کی دیوار ہوگی. ایک روایت میں ایسا آیا کہ آراف یہ سفید مشک کا ایک ٹیلا ہے، ایسے آراف کہتے ہیں بلند اور اونچی جگہ کو. اور یہ دیوار بھی ایک اونچی اور بلند جگہ ہوگی. دوسرا مطلب یہ ہے کہ آراف کو آراف اس لیے کہتے ہیں کہ وہاں جو لوگ ہوں گے وہ سب کو یعرفون، پہچانتے ہوں گے، جنتیوں کو، جہنمیوں کو، سب کو وہ پہچانتے ہوں گے. اسی لیے ان کو کہا جاتا ہے الاعراف. یہ اعراف پر کون لوگ ہوں گے بھائی؟ تو ایک تفسیر تو علامہ سیوطی رحمۃ اللہ علیہ نے خود کی، وَعَلَى الْأَعْرَافِ رِجَالٌ يَعْرِفُونَ كُلًّا بِسِيمَاهُمْ. آراف یعنی جنت کی وہ دیوار پر کچھ مرد عورت ہوں گے. رجال سے اکیلے مرد مراد نہیں ہے، جن کی نیکیاں اور برائیاں برابر برابر ہوگی. یعنی جب میزان عدل میں اعمال کو تولا جائے گا تو نیکی اور برائیاں جن کی برابر برابر، نیکیاں زیادہ ہوتی تو جنت میں جاتے، برائیاں زیادہ ہوتی تو جہنم میں جاتے، لیکن برابر برابر، اسی لیے ان کو درمیان میں رکھا جائے گا آراف کی دیوار پر. یہ ہو گیا پہلا کال، اور وہاں بیٹھ کر وہ لوگ انتظار میں رہیں گے کہ کب اللہ کا خصوصی فضل ہمارے اوپر متوجہ ہو جاوے اور ہم اللہ کی مہربانی سے جنت میں داخل کر دیے جاوے. وہ اس کا انتظار کریں گے، پھر ایک وقت گزرنے کے بعد اللہ خصوصی فضل سے ان کو جنت میں داخل کریں گے، اعراف والے سب سے اخیر میں جنت میں جائیں گے. نمبر دو، وہ طالب علم اور وہ شہید جو ماں باپ کو ناراض کر کے گھر سے نکلے تھے وہ آراف پر ہوں گے. ماں باپ نے نہ کہا ہماری خدمت کر، لیکن یہ چلا حصول علم میں. ماں باپ نے نہ کہا پھر بھی چلا جہاد میں اور شہید ہو گیا، وہ آراف پر ہوں گے، جہنم میں نہیں جائیں گے. نمبر تین، مشرکین کی نابالغ اولاد آراف میں ہوں گے. نمبر چار، زمانے فطرت کے اندر جو لوگ تھے، چونکہ حضرت عیسیٰ علیہ السلام کے رفع الی السما کے بعد دنیا میں فیضان وحی عام طور پر نہیں تھا، کئی خاص خاص مقامات پر وحی کی باتیں تھیں، وحی عیسوی، لیکن فیضان نبوت سے، فیضان وحی سے عام لوگ محروم تھے. وہ ہیں زمانۂ فطرت، انبیاء سے خالی زمانہ، اس دور کے لوگ مقام آراف کے اندر ہوں گے. نمبر پانچ، مقروض ایمان والے نیک صالح لوگ، نیک صالح لیکن مقروض، قرض کے ساتھ دنیا سے گئے، ادا نہیں کیا انہوں نے، बहुत से तो ऐसे होते हैं अदा कर सकते हैं लेकिन नहीं करते, वो आराप पर होंगे। नंबर 6, ईमान वाले जिन्नात। नंबर 7, आराफ का नाम है बुलंद ऊंची जगह, तो वहां भी बुलंद मर्तबे वाले लोग होंगे, ऊंचे दर्जे के मुत्तकी सुलहा अंबिया वहां रहेंगे और सारा मुआयना करके फिर वो जन्नत में चले जाएंगे। ये सब अखवाल है आराफ पर कौन होंगे उनके बारे में। यारिफून कुल्लम बिसीमा हुम, आराफ वाले हर एक को पहचानते होंगे उनके चेहरों की अलामतों से। जन्नतियों को भी पहचानते होंगे, जहन्नमियों को भी पहचानते होंगे, चेहरों की अलामत का क्या मतलब? ईमान वालों के चेहरों की सफेदी, काफिरों के चेहरों की सियाही उनको नजर आएगी, इसीलिए कि उनका मकाम और मर्तबा बहुत आली और ऊंचा होगा, वहां से वो लोग जो है देखकर पहचान लेंगे। वनादौ अस्हाबल जन्नति अन सलामुन अलैकुम, जन्नती लोग आराफ वालों को आवाज देंगे सलाम अलैकुम, वहां से आवाज देंगे जन्नती लोग आराफ वालों को। लम यदखुलूहा वहुम यतमऊन, ये आराफ वाले अभी जन्नत में दाखिल नहीं हुए लेकिन जन्नत में दाखिल होने की तमन्ना रखते हैं, तमा रखते हैं यानी तमन्ना, आरजू हिर्स लालच रखते हैं। तकरीम की वजह से ये तमा उनके अंदर पैदा की जाएगी, यानी कोई चीज की तमा और आरजू आवे ना, ये भी एक नेमत है, तो बतौर इकराम उनके दिलों में ये तमन्ना पैदा की जाएगी। हजरत इमाम हाकिम ने मुस्तदरक में हजरत हुज़ैफ़ा रदियल्लाहु ताला अन्हु से ये रिवायत नकल की, ये लोग आराफ में होंगे, इतने में अल्लाह ताला उनकी तरफ मुतवज्जे होंगे और फरमाएंगे कूमू, खड़े हो जाओ आराफियो, जन्नत में दाखिल हो जाओ, मैंने तुम्हारी मगफिरत फरमा दी, और चले जाएंगे। وَإِذَا صُرِفَتْ أَبْصَارُهُمْ تِلْقَاءَ أَصْحَابِ النَّارِ, اور جب آراف والوں کی توجہ جہنمیوں کی طرف ہو جائے گی, یعنی یہ اوپر بیٹھ کے کبھی ادھر دیکھیں گے کبھی ادھر دیکھیں گے, تو کب جب جنت والوں کو دیکھا تو انہوں نے سلام کیا ہے, اب جہنم والوں کو دیکھیں گے آراف والے, तो जहन्नमियों का हाल, जहन्नम का बुरा मंजर देखकर आराफ वाले दुआ करेंगे, कालू रब्बना ला तजअलना माल कौमिज़ ज़ालिमीन, आराफ वाले कहेंगे ए हमारे रब आप हमको जहन्नम की आग में जालिमों के साथ शामिल न करना। ये तो कितनी डेंजर जगह है, यहाँ तो सजा अजाब तकलीफें मुसीबतें बुरी हालत, इसमें अल्लाह हमको मत भेजना। आराफ वाले वहीं बैठे बैठे दुआ करेंगे अल्लाह ताला से। वनादा अस्हाबुल आराफ रिजालन यारिफूनहुम बिसीमाहुम, आराफ वाले बहुत सारे जहन्नमी मर्दों को आवाज देंगे, आराफ वाले जहन्नमियों को आवाज देंगे। कौन से जहन्नमियों को आवाज देंगे? जिनको उनके चेहरों की शनाख्त से पहचानते होंगे, यारिफूनहुम बिसीमाहुम, यानी आराफ वाले बहुत से काफिरों मुशरिकों को जो जहन्नम में सजा में है उनको पहचानते होंगे चेहरों की अलामत से, उनको खिताब करेंगे। तो खिताब करने वाले कौन? आराफ वाले। किसको खिताब करेंगे? जहन्नम में जो उनके शनाशा और पहचान वाले लोग हैं, काफिर मुशरिक नाफरमान, उन लोगों को खिताब करेंगे। क्या कह खिताब करेंगे? मा अगना अंकुम जमअकुम वमा कुंतुम तस्तकबिरून, तुम्हारा जत्था तुमको कुछ काम नहीं आया ने, तुम कहते थे कि हमारे कार्यकर ने, हमारे वर्कर ने, हमारे कैडर ने, हमारी जमात और पार्टी के लोग पूरे मुल्क में बहुत फैले हुए हैं, तो कोई भी तुम्हारा जत्था, मजमुआ, कैडर, तुम्हारे कार्यकर्ता, तुम्हारे वर्कर, तुम्हारे वॉलेंटियर कुछ काम नहीं आए ने तुमको? काई से मिनन्नार, जहन्नम की आग से बचाने में? दुनिया में तो तुम्हारी बात में हाँ में हाँ मिला करके वो रोड पे आ जाते थे, अंधी मुखालफत करने में आ जाते थे, अंधी मुआफकत, अंधी मुखालफत सब में आ जाते थे। आज तुमको जहन्नम से बचाने तो नहीं आए? कहाँ गए वो सब जमा को, तुम्हारा जत्था, तुम्हारा मजमुआ? और दूसरी तफसीर जमुगुम का माल, जो माल तुमने दुनिया में घोटाले गपले कर कर के हराम कमा कमा करके जमा किया था, वो माल आज तुमको कुछ काम नहीं आया जहन्नम से बचाने में? याराफ वाले जहन्नमियों को कहेंगे वमा कुन तुम तस तकबिरून, और जो तकबुर तुम जमीन में करते थे वो भी काम नहीं आया? दुनिया में तो बहुत तकबुर करते थे ने। वह इस्तिकबार हुकुम अनिल ईमान, तुम्हारी सबसे बड़ी तकबुर की बात थी ईमान लाने से। कहां गया वो सब तुम्हारा? अहा उला इल्लदीन अक्सम तुम ला यनालुहुमुल्लाहु बिरहमा। अब ये आराफ वाले उन जहन्नमी काफिरों को एक बात कहेंगे, और उस बात कहते वक्त पर यूं इशारे करेंगे, हे जहन्नमियों काफिरों, देखो ये सब जन्नत में, ये जो सब मुसलमान है ना, देखो ये इनको देखो, इस तरह बाकायदा इशारा करेंगे आउलाई के जरिए से, और इशारा करके एक बात कहेंगे। और हाउलाई के जरिए से इशारा किनकी तरफ करेंगे? मुशीरीन इला दुआफाइल मुस्लिमीन, कमजोर मुसलमानों की तरफ, हजरत सुहेब रूमी, बिलाल हबशी, सलमान फारसी, हब्बाब इब्नुल अरिब, ये सब जो ज़ौफा कमजोर मुसलमान, उनकी तरफ इशारा करके कहेंगे कि ये देखो ये मुसलमान, ये कमजोर लोग दुनिया में जिनको तुम कमजोर समझते थे, आहा उला इल्लदीन, ये वही लोग हैं जिनके बारे में तुमने दुनिया में कसम खाई थी कि अल्लाह ताला की रहमत इनको बिल्कुल नहीं मिलेगी। यानी तुम ये समझते थे ना कि ये तो थर्ड क्लास लोग, ये तो किसी काम के नहीं, बेकार फालतू लोग, किसी काम के नहीं, और अल्लाह इनको किसी तरह की रहमतों से हरगिज नहीं नवाजेंगे। देखो ने वो तो सब जन्नत में है ने, तुम जहन्नम में हो। जिनके बारे में तुम्हारा ख्याल और यकीन और दावा और ऐलान था ने कि इनको कोई भलाई नहीं मिलेगी, वो तो सब जन्नत में मजे कर रहे हैं, ना तुम जहन्नम में सपाटे खा रहे हो। इस तरह ही आरफ वाले कहेंगे कद कील लहुम, उनको अल्लाह की तरफ से यूं कहा गया, उदखुलुल जन्नत ला खौफुन अलैकुम वला अंतुम ताज़नून। तुम जन्नत में दाखिल हो जाओ, तुम्हारे ऊपर कोई खौफ भी नहीं और तुम गमगीन भी नहीं होंगे। मजहूल की रात भी है उदखीलू और दखलू, नफी वाला जुमला यानी ला खौफुन, ये हाल बन रहा है, ऐ मकूलन लहुम जालिका, यानी एक बात उनको कही जाएगी। ऐसे भी कुछ जुमले कहे जाएंगे मजीद ठेस पहुंचाने के लिए। काफिरों को जहन्नम में जो अजाब होगा वो बहुत काफी शाबी होगा, लेकिन इस तरह के जुमले उनके जहन दिल दिमाग को मजीद ठेस पहुंचाएंगे। जिस तरह दुनिया में ये लोग बकवासे करके ईमान वालों को ठेस पहुंचाते थे, अब ईमान वालों का मौका है कि इस तरह के जुमले बोल के उनको ठेस पहुंचावे, तो वहां ईमान वाले भी इंतकाम लेंगे, जोरदार इंतकाम। अब जहन्नम वाले देख रहे हैं कि ये आराफ वाले कुछ बात कर रहे हैं हमसे, हमको कुछ सुना रहे हैं, कह रहे हैं, वो उसकी बात बतला रहे हैं, तो क्या जरा मौका अच्छा है, तुमने बहुत सुनाई सुन ली, तुम्हारी कड़वी कसेली से हमको बहुत तकलीफ भी पहुंची, लेकिन जीरिक काम करो नहीं हमारा। क्या जीरिक काम करने का? नादा اصحاب النار اصحاب الجنه ان افيدوا علينا من الماء। जहन्नमी लोग जन्नतियों को कहेंगे कि तुम हमारे ऊपर जीरिक पानी डालो नहीं। मिनल मा जीरिक, तुम तो जन्नत में नहरों में हो, शराब की, दूध की, पानी की, शहद की, थोड़ा बहुत दो ना। वो नीचे जो गटर में जाता है उसमें से दे दो, चलो कुछ नहीं दो। वो जो तुम्हारा वेस्टेज पानी जाता है उसमें से जीरिक तो दो। अब मिनल जन्नत थोड़ा दो पानी। मिनल मा او مما رزقكم الله, या जो रोजी अल्लाह ने तुमको दी उसमें से कुछ दो ना हमको। आखिर में दस्तन पर जो आड़के बच जाए, रोटी के टुकड़े बच जाए, गिरे हुए चावल बच जाए, वही दे दो ना हमको। इस तरह वो काला वाला करेंगे जहन्नमी लोग जन्नतियों को कि कुछ तो दो, तुम्हारा बच्चा कुचा ही सही, कुछ खिलाओ हमको, यहाँ भूखे बैठे। قالوا ان الله حرمهما على الكافرين, तो जन्नती लोग कहेंगे कि यकीनन जन्नत का पानी और खाना काफिरों के लिए ممنوع, कुछ भी नहीं मिलेगा तुमको, जर्रा बराबर भी नहीं, तुम्हारे लिए हराम है, यानी हराम तकवीनी, ممنوع है तुम्हारे वास्ते। कौन से काफिर? الذين اتخذوا دينهم لهوا ولعبا, जिनको उनके दीन ने खेल तमाशा बना रखा था, जिन्होंने अपने दीन उनके दीन को खेल तमाशा बना रखा था। दुनिया में ईमान आया था, इस्लाम आया था, शरीयत आई थी, तो तुमने तो खेल तमाशे बनाए थे। وغرتهم الحياة الدنيا, और तुमको दुनिया की और उनको दुनिया की जिंदगी ने धोखे में डाला था। वगर्रतहुमुल हयातु दुनिया, दुनिया के ऐश, माल की किस कसरत, ताकत और हुकूमत, ये सब चीजों ने तुमको धोखे में डाल दिया था। यानी इन सब चीजों के मौज मजे में पढ़कर तुम आखिरत की तरफ से ध्यान खो बैठे थे, और दुनिया दुनिया की पर अंदर जो है तुम रचे बसे रहते थे। فَلْيَوْمَ نَنْسَاهُمْ كَمَا نَسُوا لِقَاءَ يَوْمِهِمْ هَذَا, सो आज के दिन हम उनको भुला देंगे, आज के दिन हम उनको भुला देंगे। भुला देने का क्या मतलब? अल्लाह तो भूलते नहीं है, यानी भूलने वाला बर्ताव करेंगे। और भूलने वाला बर्ताव किया, हम उनको जहन्नम की आग में छोड़े रखेंगे। कि भाई कोई आदमी किसी को भूल जाता है, इसका मतलब क्या कि उसको उसी हालत पर रहने देवे? तो हम भुला देंगे, यानी उनको उसी जहन्नम में छोड़े रखेंगे, डाले रखेंगे, वहां से हम इनको बिल्कुल नहीं निकालेंगे, और अपनी रहमत से हम उनको भुला देंगे। जन्नत और आता और नवाजिश से हम उनको भुला देंगे। इसलिए बाज लोगों ने ननसा उनका एक तर्जुमा किया है, वो थोड़ा अच्छा लगा भी, कि हम उनका नाम भी नहीं लेंगे। फलियोम ननसा हो, हम उनका नाम भी नहीं लेंगे। जैसे कोई कहता है ना कि अब मैं उसका नाम भी नहीं लूंगा, उसने मुझे ऐसे ऐसे धोखे दिए, अब मैं उसका नाम भी नहीं लूंगा। तो फलियोम ननसा हो, हम आज उनका नाम भी नहीं लेंगे। अल्लाह ताला फरमाते कमानसू लिका यौमिहिम हादा, जैसा कि वो लोग भुला गए इस मुलाकात के दिन को, यानी कयामत के दिन को, यानी दुनिया में उन्होंने कयामत की तैयारी को छोड़ दिया था, इस तरह हमने इनके लिए आखिरत में जन्नत से उनको भुला दिया। वमा कानू बि आयातिना यजहदून, इसलिए कि वो हमारी आयतों का इनकार करते थे, इसलिए हमने उनको भुला दिया। जी
बिस्मिल्लाहिर्रहमानिर्रहीम। और आराफ वाले जहन्नमियों को आवाज देंगे, जिनको उनकी अलामतों से पहचानते होंगे, कि तुम्हारी जमात तुम्हारा माल को जमा करना और तुम्हारा ईमान को तकब्बुर करना आग से बचाने में कुछ काम नहीं आया। اور ضعفاء مسلمین کی طرف اشارہ کرتے ہوئے کہیں گے، یہی وہ لوگ ہیں جن کے بارے میں تم قسم کھا کر کہا کرتے تھے کہ ان کو اللہ کی رحمت کا حصہ نہیں ملے گا، ان سے کہہ دیا گیا کہ تم جنت میں داخل ہو جاؤ، تم کو نہ کوئی خوف ہے اور نہ تم غمگین ہوں گے. اور ایک قرآن میں ادخلوا فی المحجور اور ایک قرآن میں دخلوا فی المعروف پڑھا گیا، اور نبی کا جملہ یہ حال ہے یعنی ان سے یہ بات کہہ دیا گیا.
لعب کی ایک لعب اور لہو کی ایک بہترین تعریف یہ بھی ہے کہ لہو کہتے ہیں انسان اپنی کوشش فکر ایسی چیز پر لگاوے کہ ایسی چیز پر لگانا اچھا اور مناسب نہ ہوئے. جیسے کہ سبق کی تکرار کی کتابوں کو چھوڑ کر کے فالتو ناولوں کا مطالعہ کریں. اور لعب کہتے ہیں ایسی چیز کے ذریعے خوشی حاصل کرنا جس کے ذریعے خوشی حاصل کرنا بالکل مناسب نہ ہوئے، جیسے موبائل اور انٹرنیٹ. جی.
اور جہنم والے جنت والوں کو کہیں گے کہ ہم پر کچھ پانی ڈال دو، یا اللہ تعالیٰ نے تم کو جو روزی کھانے کے لیے دی اس میں سے کچھ دے دو، تو وہ کہیں گے اللہ تعالیٰ نے.
وَلَقَدْ جِئْنَاهُمْ بِكِتَابٍ فَصَّلْنَاهُ عَلَىٰ عِلْمٍ هُدًى وَرَحْمَةً لِقَوْمٍ يُؤْمِنُونَ. اور پکی بات یہ ہے کہ ہم نے ان مکہ والوں کو پہنچا دی ایک پاکیزہ کتاب یعنی قرآن، جس میں ہم نے تفصیل سے ان کے لیے اس کو بیان کر دیا. کیا بیان کر دیا؟ فصل نہ ہو بالاخبار، پچھلی امتوں کی خبریں، وعد جنت کے، نافرمانی پر جہنم کی وعید، سب ہم نے ان کو سنا دیے. علا علم، اپنے کامل علم سے، یعنی قرآن میں جو کچھ بیان کیا گیا وہ اللہ تعالیٰ کے کامل اور صحیح مضبوط علم سے بیان کیا گیا ہے. یہ حال واقع ہو رہا ہے. علا علم کیا مطلب؟ عالمین بما فصل فیہ، قرآن میں جو تفصیلات بیان کی گئی ہم اس سے پورے طور پر خبردار ہے، باخبر ہے. ہدی و رحمت لقوم یؤمنون، یہ فصلناہ میں ہو ضمیر سے حال بن رہا ہے، یعنی یہ سراپا ہدایت اور رحمت ہے ایمان لانے والی قوم کے واسطے. جی.
اور پکی بات ہے کہ ہم نے اہل مکہ کے پاس ایک کتاب یعنی قرآن کو بھیجا، اس کے اندر ہم نے اخبار وعدوں اور وعیدوں کو اپنے علم سے تفصیل سے بیان کیا. اور العلم یہ حال ہے یعنی جو کچھ ان کے اندر بیان کیے گئے ہم اس کو جاننے والے ہیں، اور یہ ہدایت ہے اور ایمان والوں کے لیے رحمت ہے. اور ہدن یہ حال سے حال ہے.
هل ينظرون الا تأويله يوم يأتي تأويله يقول الذين نسوه من قبل قد جاءت رسل ربنا بالحق. کیا یہ کافر لوگ ایمان لانے کے لیے انتظار کر رہے ہیں؟ مگر اس بات کی کہ اس کا انجام ظاہر ہو جائے. معافی ہی جو مضمون قرآن کے اندر ہے اس کی تاویل، اس کا انجام، اس کا خلاصہ لوگوں کے سامنے ظاہر ہو جائے. اور جس دن اس کی تاویل یعنی انجام ظاہر ہو جائے گا، آ جائے گا، اور وہ قیامت کا دن ہوگا. قیامت کے دن قرآن میں بیان کیے ہوئے وعدے وعید سب پورے ہو جائیں گے، ظاہر ہو جائیں گے، نمایاں ہو جائیں گے. تو وہ لوگ کہیں گے جو اس سے پہلے قرآن کو بھول چکے تھے، یعنی قرآن پر ایمان لانا بھول کر قرآن پر ایمان چھوڑ دیا تھا، وہ کافر لوگ کیا کہیں گے؟ قد جاءت رسل ربنا بالحق، پکی بات یہ ہے کہ ہمارے رب کے رسول ہمارے پاس سچی بات لائے تھے. ہمارے رب کے رسول ہمارے پاس پکی سچی بات دنیا میں لے کر آئے تھے، لیکن ہم نے کوتاہی کی تھی کہ ہم نے ایمان قبول نہیں کیا تھا. اب آج ہم پھنس گئے عذاب میں تو نکلنے کے لیے فَهَلْ لَنَا مِنْ شُفَعَاءَ فَيَشْفَعُوا لَنَا، کیا ہمارے لیے کوئی سفارش کرنے والے بت پوت ہے کوئی جو ہماری سفارش کر کے ہم کو نکلواوے عذاب سے؟ کہا نہیں، کوئی نہیں دکھتا ہے، سب غائب ہو گئے. او نرد فنعمل غیر الذی کنا نعمل، دوسری شکل یہ ہے کہ یا تو ہم کو دنیا میں واپس بھیجو، واپس جاوے ہم دنیا میں، اور جو اعمال ہم کرتے تھے اس کو چھوڑ کر کے ہم دوسرے اعمال کرے، یعنی پہلے شرک کرتے تھے اب ہم اللہ کی وحدانیت اختیار کرے اور ہم شرک چھوڑ دیوے. جواب میں کہا جائے گا لا، بالکل نہیں، کسی کو دنیا میں اب واپس نہیں کیا جائے گا. وہ ایک مرتبہ دنیا کا چانس ملا تھا. قد خسروا انفسهم وضل عنهم ما كانوا يفترون، اللہ تعالیٰ فرمائیں گے ان کافروں نے اپنے آپ کو بڑے نقصان میں ڈالا جبکہ وہ ہلاکت اور جہنم میں پڑے اور غائب ہو گئے، گم ہو گئے ان سے جو وہ لوگ گھڑا کرتے تھے. کیا وہ گھڑتے تھے؟ شرک کا دعویٰ، بتوں کا دعویٰ، وہ سب گم غائب. کوئی آج مدد کرنے نہیں آئے گا اور شرک کام نہیں آئے گا. جی،
کیا یہ کافر لوگ ایمان لانے کی بھی اس بات کا انتظار کرتے ہیں کہ قرآن کے اندر جو بیان کیا گیا ہے ان انجام بیان کیا گیا ہے ان کے لیے ظاہر ہو جائے؟ وہ دن جس دن اس کا انجام ظاہر ہو جائے گا اور وہ قیامت کا دن ہے، تو جو لوگ اس کو پہلے سے بھول گئے تھے وہ کہیں گے، یعنی جو اس پر عمل لانے کو جنہوں نے اس پر عمل لانے کو ترک کر دیا تھا، وہ کہیں گے کہ ہمارے رب کے پیغمبر سچی بات لے کر آئے کہ ہمارے لیے کوئی سفارش کرنے والا ہے جو ہماری سفارش کرے، یا ہم کو دنیا میں لوٹا دیا جائے، پھر ہم جو عمل کیا کرتے تھے اس کو ترک کر کے دوسرے عمل کریں، یعنی اللہ کی وحدانیت کے قائل ہو جائیں اور شرک کو چھوڑ دیں. تو ان سے کہا جائے گا کہ نہیں. باری تعالیٰ نے فرمایا انہوں نے اپنے آپ کو نقصان میں ڈالا جبکہ وہ
اِنَّ رَبَّكُمُ اللَّهُ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ فِي سِتَّتِ اَيَّامِ، یقیناً تمہارے رب اللہ ہے جس اللہ نے آسمانوں اور زمین کو پیدا فرمایا. فی ستت ایام، چھ دنوں میں، من ایام الدنیا، یعنی دنیا میں جو دن کی مقدار ہوتی ہے اتنی مقدار کے اندر اللہ تعالیٰ نے آسمان اور زمین کو پیدا فرمایا. دیکھو دنیا میں چھ دن کی مقدار کتنی ہوتی ہے بھائی؟ 24 کا 6 سے ضرب دو نا، ارے ماہرین حسابیات بولو، 144 گھنٹے ہوتے ہیں نا، تو 144 گھنٹے کی مقدار کے اندر اللہ سبحانہ و تعالی نے آسمان اور زمین کو پیدا فرمایا. ترتیب ایسی رہی کہ زمین اتوار اور پیر میں، آسمان جمعرات جمعہ میں، پہاڑ پرندے درخت جانور کھیتی منگل بودھ میں، اس طریقے سے اللہ تعالیٰ نے پیدا فرمایا. اب یہ من ایام دنیا کیوں کہا گیا؟ مطلب ہے دنیا کے دنوں کی مقدار، یعنی 144 گھنٹوں میں، اس لیے کہ اس وقت ابھی سورج نہیں تھا. سورج ہوتا تو 24 گھنٹے دن رات کی مقدار ہوتی. ابھی زمین پیدا ہو رہی ہے، سورج ہے ہی نہیں، اس لیے کہا گیا کہ اتنی مقدار میں. اب سوال یہ کہ اللہ تعالیٰ کو اتنا سارا ٹائم کیوں لگا 144 گھنٹے اتنی ساری چیز کو پیدا کرنے کے لیے؟ تو اس کی وجہ یہ ہے، اللہ چاہتے تو تمام چیزوں کو ایک لمحے میں پیدا کر دیتے ہیں، لیکن ایک لمحے میں اللہ نے پیدا نہیں کیا. لتعلیم خلق، ہی مخلوق کو سکھانا ہے التشبت، کہ ہر کام اطمینان سے صحیح اور اچھا کرو، उतावल करके काम बिगाड़ो मत जल्दबाजी में। ये बंदों को अल्लाह ताला तालीम दे रहे हैं तदरीज की, कि हर काम दर्जा बदर्जा लेकिन ठीक सही बराबर करना चाहिए, ये बंदों को तालीम है। तुम मस्तवा अलल अर्श, फिर अल्लाह सुबहानहु व ताला अर्श के ऊपर इस्तिवा फरमाया। क्या माना अर्श के ऊपर इस्तिवा फरमाया? अर्श कहते हैं बादशाह के तख्त को, जिस पर बादशाह लोग हुकूमत करते वक्त पर बैठते हैं, वो कहलाता है अर्श। तख्त बादशाह का, मलिक का तख्त। इस तवा का एक माना है गलबा, दूसरा माना है तमाम और पूरा होना, तीसरा माना है कामिल होना, चौथा माना है इस्तिकरार। तो यहाँ क्या माना? अब देखो, इस्तीवा जब हमारे यहाँ मुहावरे में कोई बोलते थे, क्या मतलब? एक आदमी पहले चारपाई से नीचे था, फिर इस्तवा अलल चारपाई, चारपाई पे आ गया। तख्त कुर्सी से नीचे था, फिर इस्तवा अलल कुर्सी, कुर्सी पर आ गया वो आदमी। क्या अल्लाह के लिए ऐसा सोच सकते हैं कि पहले अल्लाह तख्त पर नहीं थे, फिर अल्लाह तख्त पर आके बैठ गए? ऐसा नहीं सोच सकते। इसीलिए अल्लामा सीती रहमतुल्लाह अलैह ने क्या कहा, इस्तिवा उन यली को भी ही, ऐसा इस्तिवा जो अल्लाह ताला के शायान शान होवे, हमको उसकी कैफियत मालूम नहीं। इसीलिए सलफे सालिहिन क्या फरमाते हैं, अन्नल इस्तिवा अमालूमुन, लफ्ज इस्तिवा तो हमको मालूम है, वलकैफ मजहूलुन, लेकिन उसकी कैफियत क्या हुई हम नहीं जानते, वल ईमानु बिही वाजिबुन, इस्तवाल अर्श पर ईमान लाना लाजमी और जरूरी, वस्वालु अनहु बिदअतुन, उसकी कैफियत के बारे में दरियाफ करना बिदअत है। ये इमाम अबू हनीफा, इमाम मालिक और सलफे सालिहीन का मसलक है। एक कॉल देखो, इन्होंने इमाम साहब का क्या नकल किया, कि अल्लाह ताला आसमान में है, जमीन में नहीं है, और जो आदमी इनकार करता है कि अल्लाह आसमान में नहीं है, आसमान में है इस बात का इनकार करता है, फकत कफर, उसने कुफ्र किया। इमाम शाफी रहमतुल्लाह अलैह फरमाते हैं कि अल्लाह ताला आसमानों में अपने अर्श पर है, और अपनी मखलूक में से जिसको चाहते हैं, जिस तरह चाहते हैं, वो पाक अल्लाह अपने करीब करते हैं। और इस तवाल अर्श का एक माना क्या बयान किया गया, किसी चीज के ऊपर गलबे कामिला, तसल्लुते कामिला, तसर्रुफे कामिला। ये भाई एक बादशाह जो है पूरे मुल्क का जो है हाकिम बना, अब जिस तरह चाहे तसर्रुफ करे, जिस तरह चाहे कानून नाफिस करे, हुकूमत चलाए, ये भी इस्तवा का एक मफहूम है। तसर्रुफे कामिला, गलबे कामिला, तसल्लुते कामिला, वो या अल्लाह ताला को अपनी तमाम मखलूक के ऊपर तसर्रुफे कुल्ली, गलबे कामिल, तसर्रुफ का पूरा हक अल्लाह ताला को हासिल है। अल्लाह ताला रात को दिन के ऊपर छुपाते हैं। देखो ये ट्यूबलाइट जल रही है, उसके ऊपर आप काला कागज लगा दो तो ट्यूबलाइट की रोशनी छुप गई। तो दिन के उजाले पर रात की तारीख चादर आ गई और दिन छुप गया। मुखफ्फ मुशद्दद दोनों तरह की किरात है भाई, यानी रात दिन हर एक को दूसरे के जरिए अल्लाह छुपा देते हैं। रात होती है तो रात की तारीखी दिन को छुपा देती है, और दिन होता है तो दिन का उजाला रात की तारीखी को छुपा देता है। ये खुदा की अजीब और गरीब कुदरत है। यतलुबुहु हतीसा, पा लेते हैं। यतलुबुहु का तर्जुमा यतलुबु कुल्लु मिनहुम अलआखर तलबन, रात और दिन में से हर एक दूसरे को पकड़ लेते हैं, पा लेते हैं। حتیتن سریعن جلدی جلدی. رات گئی نہیں دن آیا، دن گیا نہیں رات آئی. ہر ایک دوسرے کو پکڑ ڈاؤں کھیل لے ایک دوسرے کے ساتھ، دن گیا رات آئی، رات گئی دن آیا، پٹافٹ ایک دوسرے کو پکڑ لیتے. ایسا نہیں ہوتا کہ آج جو ہے نا دن گیا لیکن رات آنے کا نام ہی نہیں لے رہے. کیوں؟ وہ ہڑتال پہ اتری ہے. رات گئی دن آنے کا نام نہیں لیتا. کیوں؟ آج وہ بیمار ہے، درخواست بھیجی ہے اس نے. ایسا ہوتا ہی نہیں ہے. حتیتا، دونوں ایک دوسرے کے پیچھے فٹافٹ فٹافٹ آئی جاتے ہیں. یہ اللہ نے ایسا نظام بنایا ہے. والشمس والقمر والنجوم مسخرات بأمري. اور اللہ تعالیٰ نے سورج کو بنایا اور چاند کو بنایا اور ستاروں کو بنایا. اس کا نصب پڑھو عطف ہے سماوات کے اوپر، اور مرفوع پڑھو تو مبتدا کی خبر ہے، مبتدا ہے اور اس کی خبر ہے. مسخرات بأمري، کہ وہ اللہ تعالیٰ کے حکم کے تابع ہیں. اللہ کی قدرت اللہ کے حکم کے وہ تابع ہیں. الا له الخلق والامر، دھیان سے سنو، مخلوق ساری کی ساری اسی اللہ کی ہے، اور ہر قسم کا حکم دینا وہ اللہ ہی کا ہے. مخلوق بھی اللہ کی، حکم بھی اللہ کا، سب اللہ تعالیٰ کا. تبارک اللہ رب العالمین، بڑی عظمت شان ہے اللہ تعالیٰ کی جو تمام عالموں کے رب یعنی مالک ہے. عظمت شان اللہ تعالیٰ کی. ادعو ربکم تضرعا وخفیہ، اے لوگو تم تمہارے رب کو گر گڑا کے پکارو. حال ہے تذلل، گر گڑانا، عاجزی کرنا، اور چپکے چپکے پکارو اللہ تعالیٰ کو. دیکھو دعا اور سوال ہے نا، یہ بھی ایک مستقل عبادت ہے. نماز، روزے، زکات، حج، دعا بھی ایک مستقل عبادت. اس لیے کہ دعا کے ذریعے سے بندے کا اللہ کے سامنے عاجز اور محتاج ہونا ظاہر ہوتا ہے. اللہ میں محتاج اور عاجز، یہ ظاہر ہوتا ہے، اور اللہ کی قدرت اور کمال ظاہر ہوتی ہے. اور یہی عبادت کا مقصد ہے. عبادت کا مقصد کیا؟ بندے کے احتیاج اور عاجزی کا اظہار، اور اللہ کے کمال اور اللہ کی قدرت کا اعتراف. یہ عبادت کا مقصد ہے، اور وہ دعا کے اندر ہوا کرتا ہے. اور یہ چیز حدیث میں بھی آئی، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا الدعاء مخ العبادة، دعا تو عبادت کا مغز ہے. دوسری بات یہ کہ بہت سارے امور جو ہیں نا دعاؤں پر اللہ نے موقوف رکھے ہیں. اگر آپ ایک مقدار خاص میں دعا مانگو گے کہ اللہ مجھے آپ اپنے دین کی مقبول خدمات کے لیے چن لیجئے، تو قبول کریں گے اللہ. اور اگر اتنی مخصوص مقدار جو اللہ کے یہاں طے ہے اس میں نہیں مانگو گے، تو پھر روڑتے رہو گے، اٹواتے رہو گے، ضائع ہوتے رہو گے، اور مقبول خدمات نصیب نہیں ہوگی. تو بہت ساری چیزیں دعاؤں کے اوپر موقوف ہے بھائی. اور سب سے بڑی بات یہ ہے کہ بندہ دعا مانگے اور دعا میں مانگی ہوئی چیز اگر نہ بھی ملے، تو ابھی اللہ کا حکم اس نے پورا کیا نا. ادعو والا، خدا نے کہا دعا مانگو، بندے نے مانگ لی، قبول ہوئی نہیں ہوئی اس سے کیا، حکم الہی تو پورا ہو گیا. بس یہ بہت بڑی بات ہے کہ اللہ کا حکم پورا ہو گیا. یہ بڑی بندے کی ایک سعادت کی بات ہے. اور بھائی چپکے چپکے دعا کرنے کی، وہ دعا بڑی اہم ہے. اور خفیہ، چپکے چپکے دعا کرنے کی، اس لیے کہ جو دعا چھپے چھپے ہوتی ہے وہ 70 گنا زیادہ افضل ہوتی ہے علانیہ دعا کے مقابلے میں. علانیہ دعا کے مقابلے میں خفیہ دعا 70 گنا زیادہ افضل. اِنَّهُ لَا يُحِبُّ الْمُعْتَدِينَ، اللہ تعالیٰ حد سے آگے بڑھنے والوں کو پسند نہیں کرتے. جو دعا میں بِتَشَدُّق، بعض لوگوں کی عادت ہوتی ہے مکفا مشجع کلام کی، تو دعا میں بھی جو ہے ہوشیاری مارتے ہیں مکفا مسجع کلام کرنے کی، یہ اللہ کو پسند نہیں ہے. मुंह बना बना करके, जबड़े बना बना करके, जबरदस्ती की फसाहत और बलागत वाली दुआ। अल्लाह के यहाँ तो टूटी फूटी दुआओं की कदर बहुत है भाई, टूटी फूटी दुआ की अल्लाह के यहाँ बहुत कदर। इसलिए दुआ में जो है ना बहुत तसन्नु, बनावट नहीं करने की, तकल्लुफात नहीं करने के, मुसज्जा मुकफ़ा इबारतों का एहतमाम नहीं करने का, टूटे हुए दिल से, लड़खड़ाती जबान से जो निकले उसकी अल्लाह के यहाँ बहुत कदर और कीमत है भाई। वरफ़ सौत, दुआ में चीखना चिल्लाना, ये भी एक तरह की बिदात बताई गई, मकरू बताया गया दुआ के अंदर चीखना चिल्लाने का नहीं भाई। बाज़ लोग तो जैसे नहीं बूम पाड़ते हो ऐसे दुआ करते हैं, अल्लाह ये दे दे, ये कोई तरीका हुआ? बूम भराड़े करते हैं जैसे एक इंसान दूसरे इंसान को करता है इस तरह। ये है वरफ़ सौत। इन्नहु ला युहिब्बुल मुअतदीन में भी ये भी है, अकली और शरई महाल चीज को मांगना ये भी शामिल है। जो चीज अकलन महाल हो शरान महाल हो, अल्लाह एकात हूर दुनिया में दे दे, जन्नत में एक कम होगी तो भी चला लूंगा, ऐसी दुआ मांगना। इन्नहु ला युहिब्बुल मुअतदीन। आदतन मुस्तबअद चीज को कोई मांगे, आदतन जो चीज बईद होवे ऐसी कोई चीज मांगे कोई आदमी, गुनाह की दुआ मांगे। जैसे कोई आदमी दुआ करे गुनाह की, मुझे फुला शराब मिल जाए, ये है इन्नहु ला युहिब्बुल मुअतदीन। बेकार का सवाल भी ला युहिब्बुल मुअतदीन, जैसे अल्लाह मुझे नबी बना दो ना, ये अल्लाह मुझे ईसा बना दो ना, खाद्यान्नी अक्खी उम्र दुआ करता रहा, या खुदाई की दुआ करे, अल्लाह मुझे खुदा बना दो ना। मुफस्सिरीन ने सब मिसालें लिखी है, अल्लाह मुझे ऐसी हुकूमत दीजिए कि मलाइका पर भी मेरी हुकूमत आ जाए। इंसानों पर तो बहुत आई और मैंने इंसानों को झूठ बना के बहुत उल्लू बनाया, अल्लाह फरिश्तों पर मुझे हुकूमत दे दो, ऐसी दुआ कोई मांगे। या गैर मन को हासे मेरी हाजत पूरी करूं, ऐसी कोई दुआ करे, ये सब इन्नहु ला युहिब्बुल मुअतदीन में शामिल है। वला तुफ्सिदु फिल अर्दि बाद इस्लाहिहा, और जमीन के अंदर फसाद मत मचाओ शिर्क करके, गुनाह करके, गुनाह जमीन में फसाद मत मचाओ। बाद इस्लाहिहा यानी अंबिया को भेज करके अल्लाह ने जमीन के अंदर एक इस्लाही माहौल फरमा दिया, जमीन के अंदर एक नेकी और दुरुस्तगी का माहौल हो गया, ईमान तौहीद इताअत का माहौल हो गया, अब तुम शिर्क नाफरमानी करके जमीन में फसाद मत मचाओ। मालूम हुआ सबसे बड़ा फसाद शिर्क और कुफ्र है, सबसे बड़ा फसाद शिर्क और कुफ्र। वदउहु खौफन व तमा, और तुम अल्लाह ताला को पुकारो डरते हुए उसके अजाब से, और उसकी रहमत की उम्मीद करते हुए, ना उम्मीद नहीं होने का भाई, मायूसी कुफ्र है। इन्ना रहमतल्लाहि करीबुम मिनल मुहसिनीन, यकीनन अल्लाह ताला की रहमत नेकी करने वालों से करीब है, नेकी करने वाले यानी इताअत करने वालों से अल्लाह ताला की रहमत बिल्कुल करीब है। रहमत यहाँ सवाब के माने के अंदर है, इसलिए करीब का ताल्लुक मानवी है उसके साथ। और लफ्ज करीब मुजक्कर क्यों लाया गया? इसलिए कि उसके उसका ताल्लुक रहमत से है, और उसकी इजाफत अल्लाह ताला की तरफ है रहमत की, इसीलिए करीब को मुजक्कर लाया गया। यानी अल्लाह ऐसे लोगों को अपनी रहमतों से ढांप लेते हैं। وَهُوَ الَّذِي يُرْسِلُ الرِّيَاحَ بُشْرًا بَيْنَ يَدَيْ رَحْمَتِهِ, वही अल्लाह सुबहानहु व ताला जो हवाओं को भेजते हैं अपनी रहमते बारां से पहले, खुशखबरी सुनाने वाला बनाकर, यानी ठंडे ठंडे हवाओं के झोंके चलते हैं, आदमी को यकीन हो जाता है कि अब बारिश बरसने वाली है। ये खुशखबरी, ठंडे ठंडे झोंके, भीगी भीगी हवाएं, آوے اور یہ انسان کے لیے خوشی کا پیغام لے کر کے آتی ہے. ای متفرقتن یعنی جو منتشر ہو بارش کے آنے سے پہلے, اور ایک قرات کے اندر شین کا سکون ہے تخفیف, اور دوسری قرات کے اندر جو ہے نون کے فتحے کے ساتھ مصدر بن کر کے آیا ہے نشرم بین یدی رحمتی. اب دیکھو بشرن نشرن تو دونوں کے اندر جو ہے واحد جمع کا فرق ہو جائے گا. اگر نشرن پڑھا جائے تو نشور مفرد ہوگا, بشرن پڑھا جائے تو بشیر اس کا مفرد ہوگا. دونوں میں بہت فرق ہے, معنی کے اعتبار سے بھی فرق ہے. بشرن کے معنی کیا؟ خوشخبری سنانے والی ہوائیں رحمت الہیہ سے پہلے, بارش سے پہلے. اور نشورم بین یدی رحمتی پھیلانے والی, منتشر پھیلانے والی, دونوں کا معنی بھی پورا بدل جاتا ہے. یعنی ہر طرف سے ہوائیں منتشر چل کر کے آتی ہے اللہ کی طرف سے, اور یہ ایمان والوں کے لیے بہت بڑی خوشخبری ہے کہ اب بارش برسے گی. وَهُوَ الَّذِي يُرْسِلُ الرِّيَاحَ نُشُرًا بَيْنَ يَدَيْ رَحْمَتِ بُشْرًا بَيْنَ يَدَيْ رَحْمَتِ حَتَّى إِذَا أَقَلَّتْ سِحَابًا ثِقَالًا سُقْنَاهُ لِبَلَدٍ مَيِّتٍ. یہاں تک کہ جب لے اڑتی ہے, لے اڑاتی ہے ہوائیں, اقلت کی فائلہ ہے ہم ہوائیں, بھاری بوجھ والے بادلوں کو, بھائی بادل میں بوجھ کائے گا, بالمطر بارش کا, یعنی بادل میں بارش بھر گئی تو بادل بوجھل ہو گئے. اب اتنے بوجھل بادلوں کو اٹھائے کون؟ تو کہا اللہ ہواؤں کو بھیج کر بادلوں کو اٹھا کے ادھر سے ادھر جس علاقے میں, جس شہر میں, جس ملک میں, جس زمین میں بھیجنا ہو وہاں اللہ بھیج دیتے ہیں اس کو. سقناہ لبلد میت, تو ہم اس بادل کو ہکالتے چلاتے ہیں مردار شہروں کی طرف. مردار شہر کا کیا معنی؟ لا نبات بہ, جہاں کوئی کھیتی باڑی نہ ہو وہاں بارش برسے گی. لإحیائہ, اس بنجر زمین کو اللہ تعالیٰ بارش کے ذریعے زندہ کر دیں گے, ہری بھری لہلہاتی ہو جائے گی. فانزلنا بہ الماء, پھر ہم اس کے ذریعے سے بارش برساتے ہیں. فانزلنا بہ الماء, پھر ہم اس میں بارش برساتے ہیں. یہ با کو علامہ سیوطی رحمت اللہ علیہ نے الساق کے معنی میں لیا, یعنی بادل بھیج کر ان شہروں میں ہم بارش برساتے ہیں. فانزلنا بہ الماء, ہم ان شہروں میں بارش برساتے ہیں, یعنی بادلوں کو بھیج کر ان شہروں میں ہم بارش برساتے ہیں. یہ اللہ تعالیٰ کی بہت بڑی قدرت کی بات ہو گئی. فاخرجنا بہ من کل الثمرات, پھر اس بارش کے پانی کے ذریعے سے ہم ہر طرح کے پھلوں کو اگاتے, ہر طرح کے پھلوں کو ہم اگاتے ہیں اور نکالتے ہیں. بارش برسے گی اور جو ہے ہر طرح کے جو ہے پھل اگیں گے. یہ اللہ تعالی کی قدرت. کذالک نخرج الموتا لعلکم تذکرون, یہ بارش تو آخرت سمجھانے کے لیے ہے بھائی, یہ تو مثال ہے. ایک بنجر زمین, مردار زمین, بے آب و گیا زمین, خشک زمین, جہاں دور دور تک کوئی ہریالی نہ ہو, بارش برسے اور پوری زمین لہلہاتی ہو جائے, یہ تمام انسان مر کے قبروں میں چلے جائیں گے, اللہ تعالیٰ ایک بارش برسا کر تمام کو قبروں سے زندہ کر کے نکال لیں گے. کذالک اسی طریقے سے ہم مردوں کو قبروں سے زندہ کر کے نکالیں گے. لعلکم تذکرون, یہ مثال اس لیے دی تاکہ تم نصیحت حاصل کر کے ایمان لے آؤ, ایمان میں داخل ہو جاؤ. اس لیے یہ مثال دی گئی بارش کے ذریعے سمجھانے کی. والبلد الطیب یخرج نبات, اور پاکیزہ شہر, کیا مطلب پاکیزہ شہر کا؟ جہاں کی مٹی میٹھی ہو. میٹھی مٹی کا کیا مطلب؟ جس میں اگانے کی بہترین صلاحیت ہو. اس لیے کہ بہت سے علاقوں کی زمین کھاری ہوتی ہے, کھار پاٹ بھی کہتے ہیں اس کو, کڑوی بھی ہوا کرتی ہے, سنگ ریزوں والی پتھریلی بھی ہوا کرتی ہے, وہاں کھیتی نہیں اگ پاتی. کما آپ کہو, اسی لیے بلد الطیب سے مراد ہے میٹھی زمین, یعنی جو اگانے کی بہترین صلاحیت رکھتی ہو. کالی زمین, گورمٹی زمین, لال زمین, سفید زمین, بہترین پیلی. یخرج نباتہ بإذن ربی, جو اپنی پیداوار کو اپنے رب کے حکم سے نکالتی ہے. یخرج, نکلتی ہے اس کی پیداوار اس کے رب کے حکم سے. حسن, عمدہ پیداوار, یعنی اگر زمین عمدہ ہوگی تو پیداوار عمدہ, بہترین پیداوار ہوگی. بس یہ ایمان والے کی مثال ہے کہ وہ نبی کی, قرآن کی وحی کی نصیحت کو سن کر اس کے ذریعے فائدہ اٹھاتا ہے. مومن کا دل بہترین زمین, وہی بارش, کہ جب وہ اور عمل صالح ہے وہ ہو گئی کھیتی اور کاشت. والذی خبث لا یخرج الا نکیدا, اور جو زمین خبیث ہوتی ہے, مٹی خبیث یعنی کھاری کڑوی پتھریلی, اگانے کے قابل نہ ہو ایسی, تو اس کا سبزہ پیداوار بہت ہی کم نکلتا ہے. نقیدہ کیا کیا مانا؟ کم, بہت ہی کم. مشقت اور تکلیف کے ساتھ نکلتا ہے. دیکھو نقیدن کا ایک معنی ہے بہت کم, پیداوار ہوگی تو بہت کم. دوسرا معنی ہے پیداوار ہوگی تو ابھی بہت مشقت اور تکلیف سے ہوگی. تیسرا مفہوم کیا ہے؟ بے فائدہ پیداوار ہوگی. پیداوار ہوگی لیکن اس کا کوئی فائدہ نہیں. یہ کافر کی مثال ہے. کذالک نصرف الآیات لقوم یشکرون, جی اسی طرح ہم نشانیوں کو, آیتوں کو مختلف انداز میں بیان کرتے ہیں اللہ کا شکر ادا کرنے والی قوم کے واسطے, تاکہ وہ لوگ ایمان لے آئے. جی,
اور وہی ہے جو اپنی رحمت سے پہلے خوشخبری دینے والی ہوا بھیجتا ہے, یعنی منتشر بارش کے آنے سے پہلے, اور ایک کی رات میں شین کے سکون کے ساتھ بطور تخفیف کے, اور دوسرے کی رات میں اس کے سکون کے ساتھ اور نون کے فتح کے ساتھ بطور مصدر کے, اور تیسرے کی رات میں اس کے سکون کے ساتھ ہے اور پہلے کے دھمے کے ساتھ بجائے نون کے, یعنی وہ بس خوشخبری.
یہ سب کی رات ہیں, کسی نے دیکھی بھائی یہ سب کی رات؟
یا پہلے کا مطلب مشہور ہے کہ رسول, یہاں تک کہ جب ہوائیں اٹھا لیتی ہے.
کل دیکھ کے پڑھ لینا یہ سب کی رات ہیں. جی چلو,
یہاں تک کہ جب ہوائیں اٹھا لیتی ہے بارش سے بھرے ہوئے بادلوں کو, ہم اس کو ہانک لے, ہم اس کو یعنی بادلوں کو ہانک لے جاتے ہیں, اور اس میں رجوبر سے انتقال مردہ زمین کی طرف جس میں کوئی کھیتی باڑی نہیں.
لقد ارسلنا نوحا الى قومی فقال یا قوم اعبدوا اللہ ما لکم من الہ غیرہ. چند نبیوں کے واقعات ہیں نبی کریم صلی اللہ علیہ وسلم کو تسلی دینے کے واسطے, کیا آپ ان کو ایمان کی دعوت دے رہے ہو, یہ مانتے نہیں تو آپ کا دل جو ہے نا امید نہ ہو جائے, مایوسی نہ ہو جائے, آپ کو دل کو ٹھیس نہ لگے. پچھلے انبیاء کے واقعات سنائے جا رہے کہ انہوں نے بھی دعوت دی لیکن ان کی قوم ایمان نہیں لائی. نوح علیہ السلام کا نام کیا تھا؟ عبد الغفار نام تھا. عبد الغفار ابن لمک ابن متوشلخ ابن اخنوخ, گویا کہ حضرت ادریس علیہ السلام کے پر پوتے ہوتے ہیں. ادریس علیہ السلام نوح علیہ السلام کے پر دادا، اس لیے کہ نوح علیہ السلام کے ابا کا نام لمک، ان کے دادا کا نام متوشلک، اور ان کے پر دادا ہوئے وہ خنوک یعنی ادریس علیہ السلام. اللہ تعالیٰ نے حضرت نوح علیہ السلام کو ایک قول میں 40 سال کی عمر میں، دوسرے قول میں 50 سال کی عمر میں، تیسرے قول میں 250 سال کی عمر میں، چوتھے قول میں 100 سال کی عمر میں نبوت عطا فرمائی، اور 950 سال تو انہوں نے وقت لگایا. 950 سال وقت لگایا انہوں نے، اور طوفان میں قوم کے ہلاک ہو جانے کے بعد 250 سال نوح علیہ السلام زندہ رہے، تو ٹوٹل 1240 سال کی عمر ہوئی ایک قول میں حضرت نوح علیہ السلام کی. بڑائی کا کام کرتے تھے، کشتی بنانے میں 2 سال لگے. نوح نوحا سے ہے، نوحا کے معنی رونے، اور نوح علیہ السلام بہت روئے بہت روئے. آپ کی قوم کے خلاف بد دعا کرنی تھی نا، تب رب لا تذر علی الارض من الکافرین دیارا، رو رو کے دعا کی تو یہ دعا قبول ہوئی. اور اپنے تو نیند میں دعا کرتے ہیں، اللہم اہلکم کما اہلکت آدم و ثمود. امام بیچارہ پڑھتا ہے نہیں، پیچھے پوری جماعت نیند میں ہوتی ہے اور کہتے ہیں کہ ابھی تک وہ ہلاک نہیں ہو رہے نے. دیکھو یہ مفسر کیا کہہ رہے، کہ نوح علیہ السلام نے رو رو کے دعا مانگی، رب لا تذر علی الارض من الکافرین دیارا، تب جا کر کے یہ دعا قبول ہوئی تھی. اور بعض حضرات یہ کہتے ہیں کہ بیٹے کنعان کے لیے اللہ سے بہت دعا کی، کثرت نوحا کر کے، اللہ وہ بیٹا ایمان لاوے، اللہ وہ بیٹا ایمان لاوے. بہرحال کثرت رونے کی وجہ سے نو نام بن گیا حضرت نوح علیہ السلام کا. فقال یا قوم اعبدوا اللہ، نوح علیہ السلام نے اپنی قوم کو دعوت دی، تم اللہ کی عبادت کرو. دیکھو لفظ قوم جو ہے نا، ایک معنی تو مشہور ہے اس کا، ایک خاندان، ایک جد امجد کی اولاد. جیسے کہ ہم سب سید ایک خاندان ہیں، شیخ ایک خاندان ہے، پٹھان ایک خاندان ہے، اس طریقے سے ایک جد امجد کی اولاد. اسی طریقے سے لفظ قوم کا اطلاق ہوتا ہے الگ الگ خاندان کے لوگ، اجنبی خاندان کے لوگ، لیکن ایک طویل عرصے سے ایک ساتھ رہتے ہو، ان کو بھی قوم کہا جاتا ہے. قوم کا اطلاق ان کے اوپر بھی ہوتا ہے. بس یہی ہے قومیت کا مفہوم. ہمارے اکابر کے سامنے تھا تقسیم ملک سے پہلے، کہ الگ الگ قسم کے لوگ ایک جگہ پر مدتوں سے رہ رہے ہیں، وہ سب بھی ایک قوم کہلانے کے قابل ہے. فقال یا قوم اعبدوا اللہ ما لکم من الہ غیرہ، اے میری قوم تم اللہ کی عبادت کرو، تمہارے لیے اللہ کے سوا کوئی معبود نہیں ہے. یہ جر کے ساتھ پڑھیں گے تو الہ کی صفت بنے گا، اور رفع کے ساتھ پڑھیں گے تو الہ کے محل سے بدل ہوگا. انی اخاف علیکم عذاب یوم عظیم، اگر جو تم نے اللہ کو چھوڑ کر غیر اللہ کی عبادت کی تو مجھے ایک بڑے دن کے عذاب سے بہت ڈر لگتا ہے، یعنی قیامت کے دن کا عذاب آ کے پکڑ لے گا، یا دنیا کا عذاب تم کو پکڑ لے گا آ کر کے. جی
پکی بات یہ ہے کہ ہم نے نوح علیہ الصلوۃ والسلام کو ان کے قوم کی طرف بھیجا، تو انہوں نے کہا اے میری قوم تم اللہ تبارک و تعالیٰ کی عبادت کرو، تمہارے لیے اللہ تعالیٰ کے سوا کوئی معبود نہیں ہے. اے جر کے ساتھ ہے، جر کے ساتھ الہ کی صفت ہے، اور رفع کے ساتھ اس کے معنی سے بدل ہے. میں تم پر ڈرتا ہوں کہ اگر تم دوسرے کی عبادت کرو گے تو بہت بڑے دن کے عذاب